उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको विगत 5 श्रृंखलादेखि हामी शुक्रबारको श्रृंखलामा किशोर नेपालको उपन्यास शहरको कथा सुन्दै आएका छौं। शहरको कथामाथि भूमिकाका क्रममा शुक्रबार साप्ताहिकका विप्लव पत्रिकाले लेख्नुभएको छ, शहरको कथा यति द्रुत गतिमा बगेको छ कि कतिखेर अन्तिम हरफ सिद्धियो पत्तै हुँदैन। लेखकले कथालाई हामीले भोगेको कालखण्डको विशाल चित्र फलकमा यसरी उतारेका छन् कि पढ्दा पढ्दै आफू पनि कथाका पात्रहरू सँगसँगै सयर गर्छ पाठक र जान्छ त्यता जताजता ती जान्छन्। हाल नागरिक दैनिकका सम्पादक समेत रहनुभएका उपन्यासकार किशोर नेपालको शहरको कथाको 5 श्रृंखला अब वाचन शुरू हुन्छ पृष्ठ 87। एकछिन अकमकी, त्यसपछि बोल्न थालि। दुलाह नै मलाई लिन आओस् भन्न मैले के गर्नुपर्छ? तिमीले बुझेका छौ, म त्यस्तो दुलाह चाहन्न जसले मलाई तिमीसँग डिनर खान रोकोस्, साथीहरूसँग मुभी जान रोकोस्, अर्कोसँग सपिङ गर्न रोकोस्। नो वे, म अरोजा हुँ, म आफ्नै किसिमको जीवन बाँच्न चाहन्छु। अरू कसैसँग हिँडेको र हाँसेको देख्ने बित्तिकै ईर्ष्याले मुटु जलाउने लोग्नेसँग मेरो सरोकार रहनेवाला छैन। मनले नरुचाएसम्म म कसैसँग बिहे गर्दिनँ, मनले नरुचाएको कसैसँग सुत्दा पनि सुत्दिनँ, बिहेपछि सधैँ एउटै ओछ्यानमा सुत्ने ग्यारेन्टी पनि दिन सक्दिनँ। म त्याग गर्न सक्दिनँ, समाजका लागि म चुनौती भएरै बाँच्न चाहन्छु, यसैमा म खुसी पनि रहन सक्दछु। बोल्दा बोल्दै ऊ निकै भावुक भइसकेकी थिए, निकै आवेशमा आइसकेकी थिए। उसका आँखामा आँसु भरिन थालेका थिए। फ्रेन्च वाइनले उसको नसामा कडा तरङ्ग निम्ल्याउँदै थियो। मैले उसलाई अझै जिस्काएँ, तिम्रो प्लान त राम्रै रहेछ, तर तिमीसँग बिहे गर्ने त्यो बबुरोले तिमीलाई बेहोर्न भने निकै गाह्रो छ। 21 शताब्दीको गफ जति गरे, नेपाली केटाहरूले तिम्रो जस्तो लाइफ स्टाइल भए कि मनमौजी केटीलाई कसै गरे पनि धान्नै सक्दैनन्। ऊ गम्भीर भएर भने, मलाई पनि त्यस्तै लाग्छ, म नेपाली केटासँग बिहे गरेर जीवन गुजार्न पक्कै सक्दिनँ होला, विदेशीसँग बिहे गरेर पनि उनीहरूकै जस्तो उन्मुक्त जीवन बाँच्न सक्दिनँ होला, मलाई बन्धन पनि चाहिन्छ, यस्तो धागो जसले मलाई आफ्नो समाजसँग जोडिराखोस्। मेरा लागि उन्मुक्ति र स्वतन्त्रताको ठूलो महत्त्व छ, मेरो क्रियाकलाप देखेर मानिसहरू छक्क पर्छन् होला। म भन्दा पनि उन्मुक्त केटीहरू धेरै छन्, तिनीहरूको तुलनामा म त कठै हुँ। मेरो र उनीहरूका बीच धेरै ठूलो फरक छ, उनीहरू सफलताका लागि चोर बाटो अगाल्न पर्केका छन्, म शरीर नै बन्धक राखेर सफल हुन चाहन्न। काम पाउनकै लागि म कसैसँग सुत्न तयार छैन, आफ्नो आनन्दका लागि जे पनि गर्न सक्छु, ट्युनिङ मिल्यो भने जोसुकैसँग सुत्न तयार हुन्छु। जीवनमा असफल भए पनि ठिकै छ, बरु मेरा लागि मेरो शरीर महत्त्वपूर्ण छ, यो बन्धक राख्ने कुरा आएन। अब बुझौ मेरा मनका कुरा। उसको दर्शन सुनेर मैले जवाफ दिएँ, बुझेँ, आत्मसम्मान त हुनैपर्छ मानिसमा, आफ्नो मनले नमानेसम्म केही कुरा नगर, मनले मानेको दिन केही गर्न पनि नछोड। आज के भयो तिमीलाई, बिहेको बारेमा निकै धारा प्रवाह कुरा गरिरहेकी छौ नि। उसले जवाफ दिए, केही दिनदेखि लगातार सपनामा बिहे गरेको देखिरहेको छु, हिजो रातिको सपनामा त म साँच्चै जन्तेको साथ दुलाहको घरतिर गइरहेकी थिएँ, कस्तो उल्टो सपना है। मैले फेरि जिस्काएँ, केटा नै नखोजी कस्तो बिहे गरेँ कि त सपनामा, रेस्टुरेन्टको ढोकामा माला लिएर उभिने अनि आउने जाने जो राम्रो लाग्छ त्यसैलाई माला लगाइदिने विचार छ कि के हो। जवाफमा ऊ हाँसी। हामी खाना लिन बफे टेबलतिर गयौँ। खाना लिएर टेबलमा फर्केपछि ऊ बडो मनोयोगले खान थाली। खाउन्जेल उसले कुनै कुरा गर्न चाहिन। खाइसकेपछि भनी, आज त तिमीले साँच्चै डिनर खुवायौ नि। कतै म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु, तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु जस्तो त होइन यो डिनर। मैले भने, म जस्तो सोझ र सरल मान्छेसँग गीत र कवितामा कुरा नगरन। अब यो हप्ता के गर्ने विचार छ त? बिहेकै बारे सोचेर बस्ने? जवाफ दिए, हो हो, केटा हेर्न जाँदैछु, स्पानिस डिक्सनरी किन्न जाँदैछु, साँझ साँझ बसन्तपुर डुल्न जाँदैछु, बेला बेलामा तिमीलाई पनि सम्झाउला है। फेरि जिस्काएँ, पिज्जा खाँदा मलाई सम्झनु र मेरो नाममा एक कप कफी पनि पिउनु है। हुन्छ, त्यो चाहिँ दुई चार दिनपछि गरौँला, अहिले त पर्स रित्तो छ। त्यसपछि ऊ केही झर्के जस्तो गरेर भने, मेरो बिहेको बारेमा तिमीलाई किन यत्रो चिन्ता हो? कि म यही विषयमा एउटा शानदार छलफल कार्यक्रम चलाउँ, तिमीलाई मुख्य वक्ता बनाएर। ल ल, अब चिन्ता लिन्न। के चिन्ता लिनु? चिन्ता लिए पनि नलिए पनि तिम्रो बिहे नहुने म ढुक्क छु। तिमी जस्तै मिमसँग बिहे गर्ने हिम्मत कुन केटामा होला र? मिम भनेको के हो? उसले शब्द बुझिन। हामी झिलिक्क परेका विदेशी महिलाहरूलाई मिम भन्ने गर्दथ्यौँ हाम्रो जमानामा। तिमी हलिउडका हिरोइनहरूलाई सम्झन, मिम भनेको मोडर्न। अचेलका केटाका लागि तिमी हेभी मेटेरियल छौ मिम साहेब, अन्डरस्ट्यान्ड? किन म त्यस्तो हेभी छु र? उसले सोधी। छौ त, किन छौ छौ? उसले प्रसङ्ग बदली। हिजो साथीहरूसँग सिनेमा हेर्न गएकी थिएँ। सिनेमा हेर्दा हेर्दै लाग्यो म पनि यो सिनेमाका पात्रहरूमध्येकी एउटी हुँ। ऊ भन्दै गए, त्यो हिरोइनसँग कता कता मेरो स्वभाव मिल्थ्यो। स्वभाव मात्र होइन, अनुहार पनि मिल्थ्यो। कटिनासँग मेरो कट मिल्दैन त, तिमी भएको भए बडो रमाइलो हुन्थ्यो होला। उसको भनाइ सुनेर यसपटक पनि मलाई दिक्क लाग्यो। यो केटीले आफूलाई सिनेमाका ठुला ठुला हिरोइनसँग दाँझ्न थालिसकेकी छ। आफ्नो महत्त्वाकांक्षा पुरा गर्न यो केटी जे गर्न पनि तयार हुन्छ। मैले कुरा अन्तै मोडेर सोधेँ, के छ सारिकाको हालखबर? सारिकाको नाम सुनेर ऊ एकैछिन आत्तिए। त्यसपछि बोली, किन र? किन चाहियो तिमीलाई सारिकाको हालखबर? त्यत्तिकै, किन उसको हालखबर थाहा पाउन तिमीलाई मैले कारण पेश गर्नै पर्छ र? मैले भने। अरोजा बोली, सी मे राइट यु एन इमेल, हिजो सुनाउँदै थिएँ इमेल पठाउँछु भनेर। मलाई थाहा छ, शान्ति आयोगभित्र उसका धेरै हितैषी छन्। एउटा हतियार निरीक्षक छ, अर्को इन्जिनियर, ती दुवैले उसलाई फन्डिङ गरिरहेका होलान्। तिमीले नै भनेका थियौ फाइनेन्सियल्ली इन्डिपेन्डेन्ट नभइकन सिङ्गल मदर भएर खुट्टा टेक्न गाह्रो हुन्छ यो सहरमा। अहिले त त्यसको बिहाल छ, मनगणन्ते कथा सुनाउँदै मानिसहरूलाई जालमा पार्न थालेकी छ। सारिकाका बारे अरोजा अरू भन्दै थिए। सुरु सुरुमा त उसँगको दोस्ती राम्रै लागेको थियो। अहिले चेत्दैछु, मैले उसका बारे पहिले नै थाहा पाएकी भए म उसँग बस्दै बस्दैन थिएँ। अब पनि काम पाउने बित्तिकै ऊबाट सदाका लागि फुत्किने सोच्दैछु। आफ्नै मजदुरीले गर्दा मात्र म अहिले उसँग बस्न बाध्य भएकी हुँ। त्यसो त मेरो आफ्नै दिदीले पनि यति धेरै दिनसम्म मलाई आफ्नो घरमा बस्न दिने थिएनन् होला। मेरो जागिरको म्याद सकिएको थाहा पाएर उसले मलाई फोन गरेकी थिए। म कहाँ आएर बसे हुन्छ तिमी भनेकी थिए। उसको त्यो गुण म कहिले बिर्सन सक्दिनँ। यसमा पनि उसको कुनै न कुनै स्वार्थ थियो होला। अहिले त तोबा तोबा भइसकेकी छु। सारिकाका बारेमा अरोजा दुविधामा थिए। उसँग अरोजाको ईर्ष्या नयाँ कुरा थिएन, मनमा चाहिँ ऊप्रति प्रचुर स्नेह पनि छचल्किन्थ्यो। अरू जत चुप भएपछि मैले बिस्तारै सोधेँ, तिमी सारिकालाई माया गर्छौ कि घृणा? ऊ अकमकाएर भने, त्यही त, के गर्छु के गर्छु। उसको मुख देख्दा माया लाग्छ, बुद्धि देखेर रिस उठ्छ। साथीहरूले त भनेका थिए त्योसँग नबस, किन भनेका थिए त्यो अहिले थाहा पाएकी छु। किन हामी यस्तो अनप्रोडक्टिभ कुरामा समय खेर फालिरहेका छौँ? तिमी किन लागि परेका छौ सारिकालाई खोतल्नु? के कथा लेख्दैछौ उसको? अँ, त्यस्तै सम्झ। मैले कुरालाई अर्कै मोड दिएर सोधेँ, शान्ति आयोगमा काम गर्दा तिमी कतिपटक पुग्यौ त सल्यान? उसले जवाफ दिए, एक दर्जन पटक त पुगेँ होला। हामी सात दिनमध्ये चार दिन सल्यानमा बिताउँथ्यौँ र तीन दिन नेपालगञ्जमा। हेलिकप्टरको सफर रमाइलो थियो यार। फेरि सोधेँ, सल्यानको सदरमुकाम मात्रै गयो कि अन्त पनि सदरमुकाम नजिकको एउटा गाउँमा गएका थियौँ। एउटी बुढी आमा भेटिन् र आँखाभरि आँसु पारेर भनिन्, ए नानी हो मेरो छोरो खोजिदेऊ न, सिपाहीहरूले पनि छोएको छैन भन्छन्, माओवादीहरूले पनि लगेको छैन भन्छन्। एउटा नाति थियो, ऊ पनि सुरुङ खनेको खाल्डोमा परेर मर्यो। यसो डिलमा उभिएको थियो, गुडुङ्ग पड्कियो, के पड्कियो पड्कियो घरै हलिने गरी, नाति त खाल्डामा परिसकेछ। हेर्दा हेर्दै सखाप भयो। तिनको कुरा सुनेपछि त मलाई नै डर लाग्यो गाउँतिर जान। त्यसपछि उसले सदरमुकामको होटलवालाले सहरिया केटीहरूलाई ठगेको कुरा बताएकी थिए। सफा लुगा लगाएका हामी जस्ता मानिस त देख्नै नहुने। एउटै अन्डाको 20 रुपियाँसम्म दाबे, धेरै बाठा रहेछन् त्यताका मानिसहरू। 10को 50 र 50को 100 हाँक्न त बेरी नलाग्ने। आफ्नो कुराले आफै दङ्ग परिहाल्छ। ऊ हाँस्न थाले। मैले रेस्टुराँको बिल चुकाएँ, हामी त्यहाँबाट निस्क्यौँ। साँझ बाक्लिसकेको थियो। मैले उसलाई उसको होस्टेलसम्म पुर्याइदिएँ। होस्टेलको मूल ढोका बन्द भइसकेको थियो। मोटरबाट ओर्लिएर ऊ होस्टेलको पर्खाल चढ्न थाले। उसले पर्खाल नानागुन्जेलसम्म मैले गाडी रोकेर उसलाई हेरिरहेँ। पर्खाल उक्लिँदा उक्लिँदै ऊ लडी भने अथवा होस्टेलको पालीले थाहा पाएर उसलाई समात्यो भने रेस्क्यु गर्नुपर्ला भन्ने लागेको थियो मनमा। त्यस्तो केही परेन। उसले पर्खाल नागेको देखेर मलाई लाग्यो केटीको पर्खाल नाग्ने बानी परिसकेको छ। अरूजाले स्पेनिस भाषा सिक्न सकेन, रहर मात्र गरी। भाषा सिकाउने संस्थालाई उसले 5500 नगद बुझाइसकेकी थिए। पढे पनि नपढे पनि त्यो 5500 अब फिर्ता हुनेवाला थिएन। अरूजाले मलाई बताएकी थिए सारिकाले फ्रेन्च भाषा सिकिसकेकी छ। ऊ फरर र फ्रेन्च भाषा बोल्न सक्छ। आजको संसारमा उन्नति गर्न चाहनेले अङ्ग्रेजी मात्रै जानेर पुग्दो रहेनछ। त्यसबाहेक कुनै एउटा अर्को भाषा जान्नै पर्ने रहेछ। अहिले स्पेनिस र चाइनिज भाषाको मार्केट गरम छ। फ्रेन्च भाषा पढेर के गर्नु? मोपासाको कथा पढेर पेट भरिँदैन। मलाई थाहा थियो यो अरोजाको आफ्नै बुद्धि बोलेको थिएन। यो बुद्धि उसले इन्टरनेटमा सिकेकी थिए, या त च्याट या इमेलबाट कसैले स्पेनिस र चाइनिज भाषाको महत्त्व बताएको थियो उसलाई। विभिन्न भाषा सिकेर अनेक प्रकारका कम्प्युटर तालिम दिएर छिट्टै उन्नति गर्ने रहर बोकेका युवाहरूमा देखिने जोस बाक्लै थियो अरोजामा। उसँग पर्याप्त पैसा भएको भए दिनभर प्रशिक्षण लिन सहरको कुना कुनामा खोलिएका सबै स्कुल पुग्ने थिए भोलि। हातमा ब्याग झुन्ड्याएर सधैँ यता र उता दगुरी राखेको भेटिन्थ्यो भोलि। अरोजाको ज्ञान सीमित थियो। प्लस टू सिस्टमले केटाकेटीहरूको ज्ञान खासै बढाउन नसके पनि महत्वाकांक्षाको पखेटा उमार्ने काम भने प्रशस्तै गरेको थियो। प्लस टू पछि तालिमको आकर्षण सुरु भएर कम्प्युटर ल्याङ्ग्वेज ट्रेनिङ हुँदै साल्सा डान्ससम्म पुग्न थालेको थियो। जबको के दुःख, पाए अन्त नपाए अरब देशहरूमा जन्त भन्ने मान्यता पालेर बाँच्ने केटाकेटीहरू बगालका बगाल भेटिन्थे सहरमा। सबै टल्किने वस्तुहरू सुन बसी बनिसकेका थिए कान्तिपुरमा। यी सुनहरू बिहान घामको झुल्कासँग एकैछिन झुलिक्क टल्कन्थे र साँस पर्दा नपर्दै खियाली छोपिने गर्दथे। बिहान जन्मिएर कामको खोजीमा हिँड्ने अनि राति मरेर कोठामा लम्पसार पर्ने पुरानै रोग हो कान्तिपुर सहरको। त्यो साँझको डिनरपछि अरोजा एकाएक गायब भई, उसको न कुनै मेसेज आयो न टेलिफोन। मैले धेरै पटक उसँग सम्पर्क राख्ने प्रयास गरेँ तर उसको मोबाइल बन्द थियो। सुप्रिमो र सरकारबीच देशमा चुनाव गराउने ताजा सहमति भएपछि शान्ति आयोग र विदेशी दात्री संस्थाहरू एकपटक फेरि चुनावको तयारीमा चल्न चटपटाउन थालेका थिए। राजनीतिक गतिविधिहरूमा गतिशीलता आउन थालेको थियो। शान्ति आयोगमा इलेक्ट्रोरल प्रोसेस सुरु भएकोले विदेशी चुनाव विशेषज्ञहरू ओहिरिन थालेका थिए। अरोजाको रोजगारीको चान्स पनि बढेको थियो। तर ऊ कान्तिपुरको कुनै कुनामा कतै पनि थिएन, उसको अत्तोपत्तो थिएन। मलाई शङ्का लाग्यो, कतै ऊ कुनै केटोसँग पल्सर बाइकमा टाँसिएर राजमार्गमा हुकिँदा हुकिँदै दुर्घटनामा त परिन। सहरमा पल्सर बाइकको फेसन चढ्दो थियो। बाइक पछाडि बस्ने केटीहरू चालक केटाहरूसँग लिपिक्क टाँसिएर स्पिडमा दगुर्न खुब रुचाउँथे। यो रुचि धेरै दुर्घटना र धेरै केटाकेटीको कालको कारण बनिसकेको थियो। जेसुकै होस्, मलाई केको खाँचो, मैले चित्त बुझाउन खोजेँ। संयोग त्यही साँझ उसले कल गरे, म त कान्तिपुर बाहिर छु साथी, कामको खोजीमा चितवनतिर। मैले भने, चितवनमा काम? गैँडाको गोठालो लाग्ने विचार छ कि क्या हो? उसले कुरा खोल्दै भने, म जेकोबसँग शान्ति आयोगको पोखरा अफिसमा जब अप्लाई गरेर आएकी। जेकोबले मेरो उद्धार गर्ला जस्तो छ, यसपटक फर्केर तिमीसँग कुरा गरौँला। उसको कुरा सुनेर म छक्क परेँ। जब अप्लाई गर्न पोखरा, ऊ झन्डै एक सातादेखि जेकोबसँग घुमिरहेकी थिए पोखरा र चितवन। कस्तो केटी, जबको नाममा मोज गर्न दौडेकी छ जेकोबसँग। काले खुब लठारी होला ठन्टीसँग। जबका लागि पोखरा पुगेको त बहाना मात्रै हो। आखिर पोखरामा परेका एप्लिकेसनहरू पनि यहाँ नआई प्रोसेस हुँदैनथ्यो। प्रोसेस पुरा नभई सेलेक्सन फाइनल हुने सम्भावना थिएन। अरोजा यस्ती पत्रु केटीहरूले जस्तो मलाई लागेको थिएन। बडो डिङ आएको थिएँ मसँग त, साह्रै बिस्तारा भएछ कालेको। मैले जवाफ दिएँ, तिमी फर्किँदासम्म मैले कान्तिपुर छोडिसकेको नै छु, अब पछि भेटौँला। उसले निकै रुखो जवाफ दिए, नेभर माइन्ड, अब एक दुई हप्तामा नै म पनि काममा खटिसकेको हुनेछु, पछि भेट होला कुनै दिन। मैले अरूजाको जवाफमा खासै ध्यान दिइनँ। उसको आवाजैले थाहा हुन्थ्यो मसँग ऊ पर पर भाग्न खोजिरहेकी थिए, ऊ जेकोबसम्म रमाएकी थिए। उसको त्यो रमितामा मलाई विघ्न बन्नु थिएन। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको किशोर नेपालको उपन्यास सहरको कथाको वाचन हो। श्रुति सम्वेगको अहिले सुनेको अंशमा प्रयोग भएका पृष्ठभूमि संगीतहरू किरातेश्वरमा पूर्णिमाको अवसर पारेर रेकर्ड भएका नेपालका वरिष्ठ शास्त्रीय संगीतकर्मीहरूको आवाज र वाद्यवादन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम एसिट्युन्स र बिरता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चमोलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुनथर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज किशोर नेपालको उपन्यास सहरको कथाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। एकपटक फेरि म आफ्नो नियमित अफिसियल भ्रमणमा निस्केँ। यसपटक मलाई सुदूरपश्चिमको कालीकोट पुग्नु थियो। देशमा हिंसा उत्कर्षमा पुगेको बेला चामल बोक्ने हेलिकप्टरमा बोराहरूसँगै र बोराहरूसँग उचिएर म आफ्नो टिमसँग कालीकोट पुगेको थिएँ। चारैतिरबाट पहाडहरूले घेरिएको त्यो अँध्यारो थुम्कोमा पुग्दा मलाई साह्रै रमाइलो लागेको थियो। एकपटक दोहोऱ्याएर त्यहाँ पुग्ने रहर मेटिएको थिएन मेरो। पहिलोपल्ट म त्यहाँ पुग्दा कालीकोटको एकमात्र सहर मानमा विभिन्न साइनबोर्डहरूले छोपिएको थियो। शुद्ध तोरीको तेलदेखि परिवार नियोजनको भरपर्दो उपायसम्म, नुन चिनी पानी पिलाएर बालबालिकालाई झाडा पखालाबाट जोगाउने उपायदेखि वृद्ध नागरिकको सम्मान गर्ने आग्रहसम्म, विकासको काममा लागेका दाता समुदायका कार्यकर्ताहरूलाई हिंसाको मारबाट जोगाउने प्रार्थनादेखि आयोडिन मिसिएको नुन खाएर गलगाँडको रोकथाम गर्ने निर्देशनसम्म, एड्सबाट जोगिने चेतावनीदेखि भोक विरुद्ध लड्ने आह्वानसम्म मानवको आकाश सन्देशहरूले पूरै गरिएको थियो। बाँकी बचेका भित्ताहरूमा फासीवादी शाही सेना र निरङ्कुश राजतन्त्र, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद, जनवर्गीय एकता र जनवादी राष्ट्रपतिको चयन जस्ता नाराहरू कोरिएका थिए। मैले त्यहाँ राखिएका र लेखिएका सबै नाराहरू तन्मयताका साथ पढेको थिएँ। मैले त्यसरी नाराहरू पढेको देखेर मेरा एक स्थानीय मित्रले बताएका थिए, छक्क पर्नुभयो होला होइन, साइनबोर्डहरू देखेर, यी साइनबोर्ड मात्रै हुन्, यी साइनबोर्डमा प्रचार गरिएको कुनै पनि कुरा कालीकोटमा उपलब्ध छैन, यहाँका मानिसले यी नाराहरू पढ्न जानेका पनि छैनन्, दाताहरूका पैसा आइपुगे पनि उनका मानिस आइपुगेका छैनन्, नेपाली नै बनेका छन् दाताका प्रतिनिधि, यी प्रतिनिधिहरू 7,000 पोका जीवनजल ल्याएर बाँड्दा 7,00,000 खर्च भएको भरपाई तयार गर्छन्, नाफामा आएको पैसाले उतै बुटबल अथवा नेपालगञ्जतिर घर बनाउँछन्, यता धेरै दिनदेखि कुनै हेलिकप्टर उत्रिएको थिएन, धेरै पछि आएको आज हेलिकप्टर, खुसीको कुरा तपाईँ पनि आजै आइपुग्नु भयो। यो पटक म अफिसकै जीपमा कालीकोट पुग्ने मनस्थितिमा थिएँ। सुर्खेतको बाङ्गे सिमलबाट खनिएको कर्णाली राजमार्गमा मोटर चल्न थालेको खबर सुनेपछि मनमा निकै उत्साह छाएको थियो। अझ टेलिभिजनमा कालीकोट हुँदै जुम्लासम्म मोटर पुगेको दृश्य देखेपछि त मेरो उत्साहले आकाशै छुन खोजेको थियो। कालीकोटका साथीहरूले पनि उत्साहका साथ भनेका थिए, जीप त सजिलै आउँछ जुम्लासम्म। सुर्खेत गएपछि पो थाहा भयो कर्णाली राजमार्गमा हाम्रो जीपको चक्का गुड्नै सक्दैन। सुर्खेतमा एकजना खलासीले सचेत तुलाएको थियो, उतातिर त ट्र्याक्टरका जस्ता पाङ्रा भएका जीप मात्र चल्ने हुन्, तपाईँहरूको यो च्याखुरो के जानु र? हाम्रो जीपको पाङ्रा ट्र्याक्टरको जस्तो नभए पनि हामी आफ्नै च्याखुरो जस्तो जीपमा कालीकोट जान आवश्यकता थियौँ। सुर्खेतका साथीहरूबाट राजमार्गको वास्तविक अवस्था थाहा पाएपछि हिँड्नुभन्दा पहिले मैले ठट्यौलो पारामा टिमका साथीहरूसँग भनेको थिएँ, तपाईँहरूमध्ये कसैलाई ज्यानको साह्रै माया छ भने यतै बस्नुहोला, हामी कालीकोट पुगेर फर्क्यौँ भने सँगै जाउँला कान्तिपुर। हामी 27 घण्टाको अथक यात्रापछि मात्रै सुर्खेतबाट कालीकोटको मानमा सहर पुगेका थियौँ। खण्ड खण्डमा सडक बन्दै थियो। यो 27 घण्टामा 7 घण्टा हामीले राकम कर्णालीको एउटा होटलमा बिताएका थियौँ, कर्णाली नदीका माछा चाखेर। कर्णालीको किनार छोडेर जीप मानमातिर उक्लन थालेदेखि नै चिसोले हामी कठ्याङ्ग्रिन थालेका थियौँ। हाम्रो जीपको वरपर सयौँ नाङ्गा भुतुङ्गा केटाकेटीहरू झुम्बिएका थिए। उनीहरू कहिले हामीलाई हेर्थे, कहिले जीपलाई, कहिले आफ्नो शरीरको महत्त्वपूर्ण अङ्गलाई हत्केलाले छोप्ने प्रयत्न गर्थे, कहिले जीपको पछिल्लो ढोकाको ह्यान्डल समाएर झुन्डिन खोज्दथे। उनीहरू कसैको शरीरमा कट्टु थिएन। हामी चिसोले कठाङ्ग्रेका हातहरूलाई काखीमुनि राखेर तताउने प्रयत्न गर्दैथ्यौँ। उकालोमा हाम्रो यो प्रयत्न अव्यवहारिक साबित भइरहेको थियो। हामीमध्ये एकले अर्कोलाई भरलाग्दो गरी समातेन भने टाउको जीपको कुनै पनि भागमा ठोक्किन सक्थ्यो। जीपको पछि पछि दौडिरहेका केटाकेटीहरूलाई भने लड्ने र ठोक्किने डर थिएन, उनीहरू जीप देखेरै रमाइरहेका थिए। रमाउनु उनीहरूका लागि चिसोबाट मुक्ति पाउनु पनि थियो। निरन्तरको पीडालाई बिर्सने सजिलो उपाय नै त्यो पीडाबाट आफ्नो ध्यान अन्यत्र लगाउनु हो। हामी राम्रै गरी पुग्यौँ मानमा। यति हो कि हामी एकले अर्कालाई नचिन्ने अवस्थामा थियौँ। धुलोले टपक्क ढाकेको शरीर र खिराइरहेको नाक अद्भुत थियो हाम्रो अवस्था। देशमा भएका राजनीतिक उथलपुथलहरूले मानमा कुनै हिसाबले पनि परिवर्तन ल्याएको देख्न सकिनँ मैले। सहरमा साइनबोर्डहरू अझ थपिएका थिए, केही पुराना साइनबोर्डहरूको रङ फुङ्ग उडेको थियो, केही नयाँ थपिएका साइनबोर्डहरू चम्किरहेका थिए। एउटा नयाँ साइनबोर्डमा लेखिएको थियो, ऐतिहासिक संसद घोषणाले नेपाल र नेपालीको मुहार चम्काउनेछ। तर यहाँका मानिसहरूको अनुहारमा संसद घोषणा र त्यसपछिको संविधान सभाको चुनाव घोषणाले समेत कुनै चमक ल्याउन सकेको थिएन। सबैको अनुहार रस्नी चोरीको कागती जस्तो देखिन्थ्यो, सेतो र सपाट। मानिसहरूले नयाँ नेपालको नाम सुनेका थिए, नयाँ नेपालको अर्थ कसैले बुझेका थिएनन्। Ah हामी डाँडाको टुप्पोमा पुग्दा साँझको अँध्यारोले बजार छोपिसकेको थियो। पुग्ने बित्तिकै ठूलो सङ्कटको सामना गर्नु पर्यो बासको। मानमामा भए जति सबै होटेलका सबै कोठाहरू भरिभराउ थिए। मानमा स्थानीय बासिन्दाहरूले होइन, बाहिरबाट आएका मानिसहरूले भरिएको थियो। मोटरको बाटो खुलेपछिको पहिलो विकासे सिजन भर्खरै सुरु भएको थियो। देशमा विकासको लहर फैलाउने अनेक सन्देशमुखी सन्देशहरू लिएर सहरका मानिसहरू आफ्नो बाली लगाउन र बाली भित्राउन मानमा आइपुगेका थिए। कोही बाली लगाइरहेका थिए, कोही बाली काटिरहेका थिए, हामी पनि त त्यस्तै बाली भित्राउन आइपुगेका थियौँ। हामीले जेनतेन रात कटायौँ। साथीहरू कसै गरी सुत्न सकेनन्। कोदोको दुई ग्यालन रक्सी पिसकेपछि पनि कसैलाई निद्रा लागेन। रक्सीको रन्कोमा दोहोरी गाउन थाले साथीहरू, पानको पात। केही बेर उनीहरू नाचे पनि बिहानी पख मात्र सबैलाई निद्राले थिचेको थियो। मानमामा त्यही बेला सुरु भएको थियो साबुन पानीले हात धुन चेतना जगाउने अभियानको पहिलो चरण। घामको झुल्कोसँगै एक हुल मानिस मानमाका केटाकेटीहरूलाई छेउको स्कुलमा जम्मा गरेर खाना खानु अघि साबुन पानीले हात धुनुपर्छ भनेर सिकाउँदै थिए। एउटा सानो डल्ले केटो मैलले काती परेका साना हातहरूले एउटा अद्वैंसी मानिसको चिउँडो समाउँदै सोध्दै थियो, बाबु साबुन भनेको के हो? उसको बाबुसँग यो सोझो प्रश्नको जवाफ थिएन। एउटा विकासे कार्यकर्ताले त्यो केटोलाई हप्काउँदै भन्यो, ए चुप लाग, पहिला सरहरूको कुरा राम्रोसँग सुन। तिमीहरूलाई साबुन सोध्न बोलाएको हो र कुरा सुन्न पो बोलाएको त? साबुन त त्यो कार्यकर्ताले पनि देखेको थिएन होला। बिहान बिउजेको एक घन्टापछि नै टिमका साथीहरू मानमासँग उक्ताइसकेका थिए। उनीहरू छिटोभन्दा छिटो काम सकेर साँझसम्म तल ओर्ने तर्खरमा थिए। मेरो चाहना सदरमुकाम भनिने यो सानो सहरमा एक दुई रात बिताउने थियो। यो ठाउँको अँध्यारोले बिछट्टै आकर्षित गरेको थियो मलाई। टिममा हिँड्दामा बेफाइदा नै यही हो कि मानिसले आफूले चाहे जस्तो केही गर्न सक्दैन। आफ्नो एक्लो इच्छामा भन्दा सबैको इच्छामा दगुर्नुपर्छ टिममा हिँड्नेहरूले। हतार हतार मध्याहसम्म काम सकेर पोका पुन्तरा बाँध्न थालिसकेका थिए साथीहरू। हाम्रो गाडीको चालक भने बिहानैदेखि बेपत्ता थियो। धेरै बेरसम्म मानमाका सबै पसल र होटलमा खोज्दा पनि ऊ भेटिएको थिएन। उप्रति साथीहरूको आक्रोश बढ्न थालेको थियो, कस्तो गैर जिम्मेवार मान्छे रहेछ। मैले साथीहरूलाई सम्झाएँ, जे भए पनि उसलाई गाली नगर, तातो रिस नदेखाऊ प्रति। भन्छन् ड्राइभरलाई आफ्नो ज्यानको माया हुँदैन, रिस उठ्यो भने हामी सबैलाई कर्णालीको पानीमा समाधिस्थ गर्ने ताकत उसैको हातमा छ। दिन ढल्किन थालिसकेपछि मात्र ढल्किँदै ढल्किँदै ड्राइभर झुर्कियो। उसको अनुहारबाटै ऊ रमाइलो गरेर आएको थाहा हुन्थ्यो। तल चौबाटमा जम्मा भएका ट्रक र ट्र्याक्टरका ड्राइभर र खलासीसँग जिस्किँदा जिस्किँदै उसले समय बितेको पत्तै पाएन। भर्खरै खुलेको एउटा सानो भट्टी पसलमा भेटेका केटीहरूले एकछिन बस्ने आग्रह गरेपछि त उसले भुइँमा खुट्टा ट्याक्नै बिर्सियो। ऊ मत बताउँदै आएको थियो, जीप चलाउने अवस्थामा त छँदै थिएन। आउने बित्तिकै उसले साँचो कुरा बतायो, सुर्खेतबाट उक्लेका रहेछन् केटीहरू, पहिलेदेखि चिनेको, बसौँ भने माया मार्न सकिएन। त्यसपछि ऊ फिसिक्क हाँसेको थियो। उसलाई देखेर साथीहरू मुरमुरिनुसम्म मुरमुरिएका थिए, तर कर्णालीमा जल समाधि लिन कोही पनि तयार थिएन। त्यसैले रिसलाई मनभित्रै दबाएर उनीहरू चुपचाप लागेका थिए। हामी साँझको गतिविधिमा लागेर तयारी गर्न थाल्यौँ। हामी मध्येको एउटा साथी कुखुराको खोजीमा हिँड्यो, अरू साथीहरू दाल भातको व्यवस्था गर्न थाले। त्यति नै बेला मानवको आकाशमा एउटा हेलिकप्टर देखा पर्यो। हेलिकप्टर छेउको हेलिप्याडमा बस्न खोज्दै थियो। त्यही बेला कुखुराको खोजीमा गएको साथी लखतारान परेर हातमा एउटा कुखुरा च्याप्दै आइपुग्यो। कस्तो महँगो, एक किलो पनि मासु नभएको त्यो सानो चरोको 1500 रुपियाँ। उसको कुखुरा खरिदको कथा निकै रोचक थियो, तर मेरो ध्यान कथातिर भन्दा हेलिकप्टरतिर केन्द्रित थियो। यो हेलिकप्टर आजै फर्कने भए साथीहरूलाई यसैमा फर्काएर आफू जीपमा बिस्तारै आउने योजना मनमनमा बनाउँदै थिएँ। मैले साथीहरूसँग भने, तिमीहरू यो हेलिकप्टरमा सुर्खेत जाओ र मलाई त्यहीँ पर्ख, म पर्सिसम्म आइपुग्छु। कसैले पनि मेरो प्रस्ताव मानेन। यति बेला को आयो हेलिकप्टर चढेर? ममा उत्सुकता बढ्दै थियो। जो आए पनि मानमाको कुनै पनि कुनाबाट हेलिकप्टरबाट ओर्लिने मानिस नदेखिने कुरै थिएन। मैले देखेँ एउटी चिट्ट परेकी गोरी केटी केही सहयोगीहरूका साथ ओर्लिँदैछ हेलिकप्टरबाट। उसको पछि चारजना मानिस पनि ओर्लिँदैछन्। मैले टाढैबाट चिने मानुषीलाई। मलाई अचम्म लाग्यो, कहाँबाट आइपुगी यो केटी कालीकोटमा? बेलायतमा घरजम गरेर बसेकी केटी यो नितान्त अन्धकार डाँडोमा कसरी आइपुगी? मानिसको काफिला बिस्तारै हामीतिर आइरहेको थियो। नजिक आएपछि मैले उसलाई बोलाएँ, हाई मानुषी। मेरो आवाजले ऊ झस्किएर मतिर हेरी। ओहो दाई, म त तपाईँलाई कान्तिपुरमा खोजिरहेको थिएँ, तपाईँ त यहाँ पो भेटिनु भयो। हाउ नाइस टु सी यु। मानुसेले मलाई मानमा बजारको बीचमा बेलायती तरिकाले अभिवादन गरी अङ्कमाल गरेर। त्यहाँ उभिनेहरूका लागि यो दृश्य अस्वाभाविक रमिता भयो। मैले हाँस्दै भने, हो त म यतै छु अहिले, तिमी कसरी आइपुग्यौ यहाँ? मानुसी नेपाली गाउँघरका जनतालाई समावेशी लोकतन्त्रको अर्थ बुझाउन आएकी थिए सात समुद्र पारीको देश बेलायतबाट। यसका लागि उसलाई बेलायतको एउटा ठूलो संस्थाले पठाएको थियो। समयमा कानून पढेको फाइदा लिएकी थिए उसले। ऊ विद्वान थिए, तर जतिसुकै विद्वान भए पनि उसलाई कालीकोटका गाउँहरूमा ज्वरो र झाडापखालाका सामान्य ओखतीहरूसम्म पनि पाइँदैनन् भन्ने जानकारी थिएन। कालीकोटका कतिपय चुल्हाहरूमा एक छाक आगो बल्दैन भन्ने पनि थाहा थिएन उसलाई। तैपनि भाग्यमानी त नेपालीहरू भाग्यमानी नै हुन्। खान नपाए पनि, प्यास मेटाउन नपाए पनि, ओखती मुलो नपाए पनि उनीहरूका बीच निरन्तर ज्ञानको प्रवाह भइरहेको थियो। नेपालीहरूको कानमा ज्ञानको बतास चलाउन देशी र विदेशीहरू सबै जुटेर उनीहरूलाई संसारका सबै वाद र प्रतिवादहरूका बारेमा जानकारी दिइरहेका थिए। मानुषी र उसको टोलीको बसोबासको व्यवस्था स्थानीय सैनिक ब्यारेकमा गरिएको थियो। केही शुभचिन्तकहरूले हामीलाई पनि ब्यारेकमा नै बास बसाउन खोजेका थिए। खानपान र सुविधाका हिसाबले त्योभन्दा गतिलो ठाउँ अर्को थिएन कालीकोटमा। हामीलाई त्यो कुरा ठिक लागेन। मानुषीको हकमा त सुरक्षाको पनि कुरा पर्यो। सरकार सहरियाहरूको सुरक्षामाथि विधि सतर्क भएका बेला बेलायतबाट आएकी मानुषीको सुरक्षामा तलबितल पर्ने कुरै थिएन। तिमी थाकेकी हो रे, भोलि भेटेर कुरा गरौँला है, मैले मानुषीलाई भने। उसले स्ट्यान्डर्ड जवाफ दिए, होइन तपाईँसँग धेरै कुरा गर्नु छ, कान्तिपुरमा खोज्दा खोज्दा हैरानै भएँ, अब यहाँ भए पनि भेट्नै पर्यो नि। हुन्छ हुन्छ, कुरा गरौँला नि, मैले जवाफ दिएँ। उसको काफिला ब्यारेकतिर बढेपछि म साथीहरूसँगै रमाउन थालेँ। मानुषीले बढी नै भेट्ने चाहना राखे पनि म यो कालीकोटमा आएर पनि उसँग विचार विमर्श गर्ने मुडमा थिएन। जानेको भए कविता लेख्दथेँ, जानेको भए एउटा कालो क्यानभास तयार गरेर यहाँका गाढा हरियो जङ्गल र अजङ्गका पहाडहरूलाई चित्रमा उतार्थेँ। मानुषीका जिज्ञासाहरूले वर्तमान परिवेशको सीमा नाग्ने विश्वास मलाई थिएन। बेलायतबाट ऊ कुनै मिसन लिएर नेपाल आएकी थिए। उन्नत देशका मानिसहरू जहिले पनि अविकसित देशको अवस्थालाई आफ्नो रिसोर्स क्यापिटल बनाउँछन्। यो उनीहरूको पेसाको एउटा कम्पोनेन्ट मात्रै हो। विदेशीले सघाएर अहिलेसम्म कुनै देश बनेको छ भन्ने मलाई थाहा छैन। मानुषीसँग कुरा गर्न थप केही समय मानमा रोकिने मनस्थितिमा म छँदै थिइनँ। म भित्रको जिनियस मनुष्यले तत्काल विचार गरेको थियो, मानुष्यले अरोजाको बेरोजगारीको समस्या समाधान गर्न सक्छ। त्यसका लागि पहिले त अरोजा तयार हुनु जरुरी थियो। त्यति कामका लागि मानुष्यलाई मानमा भेट्नै पर्दैन थियो। कान्तिपुर पुगेर चिल्लो घसे पनि भइहाल्थ्यो। भोलिपल्ट सखारै लोकलको धङधङ्गीले चप्प सुकेको मुखसम्म पनि कुल्ला नगरी हाम्रो टिम मानमाबाट ओर्लियो। सूर्योदय हुँदा नहुँदै हामीले कालीकोट जिल्लाको सिमाना काटिसकेका थियौँ। हामी मोबाइल नेटवर्कको सीमाभित्र छिर्दा झमक्क साँझ परिसकेको थियो। छिर्ने बित्तिकै मेरो मोबाइलमा एकैसाथ तीनपटक मेसेज टोन बज्यो। तिनैवटा मेसेज अरोजाको थियो। तिमी कहाँ छौ? तिमी के गर्दैछौ? कहिले आउँदैछौ? मैले जिस्काउँदै जवाफ पठाएँ, किन के भयो? तिमीले जेकोसमा बिहे गर्न लाग्यो र? एकैछिनपछि उसको मेसेज आयो। उसको मेसेजबाटै थाहा हुन्थ्यो मैले पठाएको मेसेज या त उसले पढेकी थिइनँ या जानी जानी जेकबको प्रसङ्ग इग्नोर गरेकी थिए। लेखेकी थिए, मलाई साथीभाइले कुनै न कुनै गिफ्ट दिइरहन् जस्तो लाग्दछ। पहाडबाट आउँदा मलाई पनि यसो केही जडीबुटी ल्याइदेऊ न है, यार्चा गुम्बा चाहिँ ल्याउने होइन नि। मलाई रमाइलो लाग्यो, जवाफ दिएँ, मैले त त्यही ल्याइदिने विचार गरेको छु। पहाडको ठाउँमा मानिसको जीवन जस्तै हो मोबाइलको नेटवर्क। हिँड्दा हिँड्दैको मानिस कति बेला कुन भिरबाट खसेर कुन खोँचमा हराउँछ थाहै हुँदैन। मोबाइलको नेटवर्क पनि बेला बेलामा पिलिक्क देखिन्थ्यो र आफै हराउँथ्यो। पहाडको भित्तो खोपेर कर्णाली नदीको समानान्तर बग्दै थियो कर्णाली राजमार्ग। नामैमा मात्र थियो राजमार्ग। दैलेखको तल्लो ढुङ्गेश्वर आइपुगेपछि राजमार्गसँग हाम्रो बाटो फाटियो। हामी कर्णालीको समानान्तर रेखालाई छाडेर तल्लो ढुङ्गेश्वरबाट पहाडको भित्तै भित्ता माथिल्लो ढुङ्गेश्वरतिर लाग्यौँ। स्थानीय मानिसहरूले हामीलाई मार्गनिर्देश गरेका थिए, यो बाटो जानुभयो भने आधा घण्टामा तपाईँहरू चुप्रा पुग्नुहुनेछ, त्यहाँबाट त नारायण सर कति छ र अहिले त बाटो पनि बनेको छ। वास्तवमा हामी कालीकोटबाट फर्किँदा नै कर्णाली राजमार्गको उच्चाट लाग्दो लम्बाइबाट उक्ताइसकेका थियौँ। हामीले नयाँ बाटोबाट आफ्नो यात्रालाई अघि बढाए पनि उच्चाट भने उस्तै थियो। नारायण सहरसम्मको यात्रा सुगम थिएन। चालक अलिकति पनि हल्लिँदा हाम्रो जेब एकैपल्ट सयौँ फिट तल चुप्रा नदीमा खस्न सक्थ्यो। त्यतिखेर चालकलाई हाम्रोभन्दा पनि आफ्नो ज्यानको माया बढी थियो। ऊ बडो सतर्क भएर गाडी हाँक्दै थियो। सात झमक्क परिसकेपछि हामी नारायण सहर पुगेका थियौँ। हामी पुग्दा सहरका सबै पसलहरू बन्द भइसकेका थिए। हाम्रो बासको प्रबन्ध मिलाइएको लजको साउ काउन्टरको मेचमा बसेरै घुर्दै थियो। त्यहाँ मोबाइल नेटवर्कको समस्या थिएन। पुग्ने बित्तिकै मेरो मोबाइलमा एकपल्ट फेरि पेन्डिङ मेसेजहरूको वैरो लाग्यो। अरूजाले लेखेकी थिए, राति सपनामा मैले तिमीलाई देखेँ। तिमी जैन मन्दिर निरको फास्टफुड तन्दुरीमा रेस्टुरेन्टमा चिकन चपाइरहेका थियौ। तिम्रो गाडी त्यही रेस्टुरेन्ट अगाडि पार्क गरेको थियो। म धेरै थाकेको थिएँ। थाकेको बेलामा कसैसँग ठट्टा गर्ने अवसर पाइयो भने थकाइ मेटिन्छ र मन पनि प्रफुल्ल हुन्छ। मैले अरोजासँग कुरा गर्ने विचार गरेँ र उसलाई कल गरेँ। म त जीपमा छु, दैलेखमा छु, तिमीले सपनामा मेरो कार किन देख्यौ त? उसको जवाफ आयो हाँस्दै, देखेँ त सपना। सपना तिम्रो अनुमति लिएर देखिने कुरा होइन। तिमी कहिले आउने कान्तिपुर? म त फेटा खोज्दैछु। केटा कि फेटा, किन हतारिएकी? जेकबको जादु चलेन? मैले सोधेँ। हतारिएकी होइन, केटो खोजेकी पनि छैन, अहिलेसम्म काम पाएकी पनि छैन। काम पाउँदै पाइन भने त खोज्नै पर्ला नि। जेकोब मोरो त मेरो सम्पर्कमा आउनै चाहिरहेको छैन। मोबाइल पनि काटिदिन्छ, एसएमएसको जवाफ पनि दिँदैन। कान्तिपुर फर्केदेखि नै बेपत्ता छ। मैले सोधेँ, अरू के गर्दैछौ त? भोलि नाटक हेर्न जाने विचार छ। लौ त रमाइलो गर, नाटक मुबारक होस्। तिमी कान्तिपुर कहिले आउने? यो महिना पनि सकिन थालिसक्यो। शान्ति आयोगमा यसपल्ट पनि बोलाएन, अरूको प्लेसमेन्ट भइसक्यो अरे। मैले त अझै काम पाउन सकिनँ, उसले भने। म के गरौँ त? मेरो सिफारिस लाग्दैन, नत्र तिमीले काम पाइसक्थ्यौ। त्यसपछि फेरि उसले भने, के को सिफारिस मात्रै नि, जागिर त मिलाइदिनै पर्छ तिमीले। यत्रो दिनदेखि आशामा बसेकी छु, मलाई त एकदम डर लाग्न थालेको छ। सबैलाई शान्ति आयोगमा काम पाइयो भनेर ढाँटेकी छु। जेकोबको भर गरेकी थिएँ, मोरोले डुबाइदिने भयो। काम त पाइहालिन्छ नि, तिम्रो रोजाइ नै चर्को छरको समस्या भएको। त्यो त हो, मान्छेलाई ठग्दा ठग्दा आफैलाई लाज लाग्न थालिसक्यो। अब त स्पानिस पढ्दैछौ त? मैले सोधेँ। त्यो त शब्द सुन्ने बित्तिकै रिस उठ्न थालेको छ। यस्ता कुरा नगर न, बरु मलाई के ल्याइदिन्छौ? कसैले केही न केही उपहार ल्याइदिए हुन्थ्यो जस्तो लाग्छ मलाई, उसले भने। उपहार त छँदैछ, स्पानिस सिकेको भए काम लाग्थ्यो नि। काम त लाग्थ्यो, तर क्लास जानै मन लागेन, पैसा पो त्यसै खेर गयो। कुरा गर्दा गर्दै अचानक नेटवर्कमा आयो र बेसी भयो। मलाई उसको कुराले दिक्क लाग्न थालिसकेको थियो। उसले काम पाएन त म के गरौँ? काम त जति भने पनि पाइन्छ। हिजो न आज कुनै पनि कालमा नेपालीहरूले कामको इज्जत गर्नै जानेनन् र पो समस्या पर्यो। आफ्नै इगोको फुर्ती झारेर चम्किन चाहन्छन् नि केटीहरू। कामै गर्ने हो भने जे पनि त गर्न सकिन्छ। कुनै कम्पनीको क्लर्क पनि बने हुन्छ, कुनै रेस्टुरेन्टको वेटर बने पनि आम्दानी राम्रै हुन्छ, कुनै स्कुलको मास्टर बने पनि हुन्छ, ब्युटी पार्लर खोले पनि चल्छ। जस्तो कि मानुषले लन्डन जानु अघि कान्तिपुरमा धेरै थरीका काम गरेकी थिए। केही दिन त डिपार्टमेन्ट स्टोरमा सेल्स गर्लको पनि काम गरे। ऊ कामको इज्जत गर्थे। लन्डन गएर पनि पबमा काम गरेकी थिए। लन्डनमा त अझ ऊ लगभग अर्धनग्न भएर ग्राहकहरूलाई ड्रिङ्क सर्भ गर्थे। त्यसो गर्दा पनि कसैले उसलाई बलात्कार गरेन। उसको इच्छा विपरीत कसैले उसलाई सुताउन सकेन। उसको उन्नतिको बाटो रोकिएन, झन् उन्नति गरी सम्पर्कहरू बढाएर स्थापित भए, त्यो पनि बेलायत जस्तो मुलुकमा। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन किशोर नेपालको उपन्यास सहरको कथाको पाँचौं श्रृङ्खला वाचन हो। यो वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि इमेलबाट तपाईँ आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiishruti@unn.com.np। हवस् त अर्को साता किशोर नेपालको उपन्यास सहरको कथाको छैटौं श्रृंखला लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रृंखलामा कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश लोला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।